वालदेन पर बच्चों के हुकूक रहेगा आज का मौजू। माफ कीजिएगा मैं सलाम करना भूल गया, अस्सलाम
वालेकुम
वालेकुम और खुशामदीद कहती हूँ।
सलाम। इंशाल्लाह कि आप भी ठीक रहेंगे और हमारे नाज़रीन की खिदमत में भी सलाम अर्ज़ करता हूँ। इंशाल्लाह जहाँ कहीं भी होंगे सेहत व सलामती के साथ रहेंगे इंशाल्लाह।
इंशाल्लाह बिल्कुल ऐसा ही। और मोहतरम अब्दुल रहीम दुरानी साहब, हमने जो है पिछले 2 हफ्ते पहले हमने तकरीबन इस मौजू पर रोशनी डाली और हमने कुछ टॉपिक्स को टच किया। आज चाहूंगी तफसीली गुफ्तगू करें, लेकिन पहले एक फ्लैशबैक हो जाए पिछले हफ्ते का।
जी। देखिए बिस्मिल्लाहिर्रहमानिर्रहीम, अल्लाह ताला कुरान मजीद की सूरह तहरीम में फ़रमाते हैं कि बिस्मिल्लाहिर्रहमानिर्रहीम कु अन अहलीकुम नारा, यानी ए मोमिनो अपने आप को और अपने अहल और औलाद को आग से बचाओ, जहन्नम की आग से बचाओ। ये आयत जो है ये बहुत अच्छी तरह से हमें वालिदैन की जिम्मेदारियां और उनकी जो मसूलियतें हैं उनके हमें दिखाता है कि खानवादे फैमिली और ख़ासकर बच्चों के मुकाबले में उनकी बनिस्बत वालिदैन के हुकूक जो है वो फ़राइज़ जो उन पे हैं वो कौन से हैं। पिछले हफ्ते हमने हुकूक के बारे में जो बच्चों के हुकूक के बारे में बात की थी वो तकरीबन बड़े बड़े हुकूक हमने तकरीबन गिन लिए थे कि बच्चे का जो है वो तरबियत के हवाले से और बच्चे का हक़ औलाद हक़ हयात जो है वालिदैन पर है और इसके अलावा जो है उसकी तरबियत है, उसका नान नफका है, फिर जब बड़ा हो जाता है तो उसकी तालीम और शादी का इंतज़ाम, उसके साथ मशवरा करना और मीरास, और ये सारे जो हैं वो हमने इस पर रोशनी डाली थी। आज हम चाहेंगे कि ज़रा तफसील के साथ जो है ये बात हम आगे बढ़ाएं। देखें अगर दिक्कत से देखा जाए तो बच्चे जो हैं मुस्तकबिल के मेमार हैं, यानी किसी भी मुल्क के मुस्तकबिल के और उसके आइंदा के जो मेमार हैं वो आज के बच्चे हैं। और किसी भी मुल्क का और किसी भी माशरे का मुस्तकबिल तब अच्छा बनेगा जब इन बच्चों की शख्सियत जो है वो अच्छी तरह से और सही तरीके से बनी हो। और इस शख्सियत के बनाने के लिए और उनमें उसमें निखार लाने के लिए ज़रूरी है कि वालिदैन और माशरा बच्चों के हुकूक से आगा हो। खुशकिस्मती की बात यह है कि हम जिस दीन पर अमल पैरा हैं, इस्लाम पर, उसने बच्चों के हुकूक के हवाले से और उनके हुकूक के एहतराम के हवाले से एक बहुत वाज़ह तस्वीर हमारे सामने पेश की है और सारा कुछ जो है हमारे अहादीस में और कुरान में और हमारे जो आइम्मा है पैगंबर है उनकी सीरत में सब कुछ बहुत सही तरीके से वाज़ह है। इस्लाम की रूह से बच्चे के हुकूक तकरीबन बच्चे के पैदा होने से पहले शुरू हो जाते हैं। सबसे पहला हक बच्चे का ये है कि उसके वालिदैन उसके लिए यानी एक दूसरे के इंतखाब में जो है दिक्कत से काम ले और गौर से काम ले, यानी लड़का जो है वो अच्छी बीवी का इंतखाब करे अपने आइंदा नस्ल के लिए, आइंदा औलाद के लिए। और इसी तरह मर्द पे भी जोर औरत पे भी जोर दिया गया है कि शौहर के इंतखाब में बहुत दिक्कत से और जो है गौर से काम ले। मर्दों के बारे में तो कहा गया है कि बीवी के इंतखाब में उसके दीन का और उसके अखलाक का और उसके ईमान का और इन चीज़ों का ख्याल रखना चाहिए। मर्दों पे ख्वातीन के लिए भी कहा गया है कि अगर उनकी बेटी के लिए रिश्ता आता है तो ठीक है, दौलत और स्टेटस और ये चीज़ें भी लोग देखते हैं, लेकिन सबसे पहला जो पॉइंट है, ज़रूरी जो नुक्ता है वो ईमान है कि लड़का जो है उसका ईमान कैसा है, उसका अखलाक कैसा है, उसके अकायद कैसे हैं। तो ये चूँकि ख़ुद नस्ल दर नस्ल जो आइंदा नस्लें आती हैं वो अपने पिछले नस्लों से असर लेती हैं, यानी औलाद पर वालिदैन के बहुत ज़्यादा असरात होते हैं। जब हम इर्स व मीरास के उसमें जाते हैं, मौजू में जाते हैं और हम बच्चों के अखलाक और खसूसियात को देखते हैं तो हत्ता कि साइंस ने भी साबित किया है कि बच्चे जो हैं बहुत से अखलाक और खसूसियात जो हैं वो विरासत में अपने वालिदैन से
जेनेटिक
लगते हैं,
असरात होते हैं।
जेनेटिक असरात उसके होते हैं। तो इसलिए जो है पहला हक जो उसका है वो ये है कि उसके माँ और बाप जो है दोनों एक दूसरे यानी रिश्ते के इंतखाब में दिक्कत और गौर से काम लें। उसके बाद जो है जब शादी हो जाती है तो दूसरा मरहला जो है वो हमल ठहरने के बाद का मरहला है। हमल ठहरने के बाद ये है कि जो खातून जो है उम्मीद से है तो उसका जो है जिस्मानी लिहाज से और रूहानी लिहाज से उसकी निगहदाश्त इंतहाई ज़रूरी है। अगले मरहले में हम इस पे
इंशाल्लाह
इंशाल्लाह जो है रोशनी
तफसील
डालेंगे कि
जरूर,
किस तरह उनका जो है ख्याल रखा जाए।
बिल्कुल ऐसा ही। और मेरे ख्याल से यहीं से बात जो शुरू होती है कि शायद हम जिस्मानी ख्याल तो रख लेते हैं, लेकिन उसकी नफ्सियात का ख्याल क्या हम रखते हैं उस खातून पे जो अब असरात पड़ रहे होते हैं, तब्दीलियां जो उसके जिस्म में रूनुमा होती हैं, उसका असर बच्चे पे किस तरह से पड़ता है। डॉक्टर साहब, गुफ्तगू यहाँ तक पहुंची कि अब हमल ठहरता है खातून का, और यहाँ से मेरे ख्याल से और अब वज़ाइफ या जिम्मेदारी जो है थोड़ी और बढ़ जाती है वालदेन की।
यहाँ पे जिम्मेदारी जो है दो अफराद की बढ़ती है, एक तो खुद शौहर की जिम्मेदारी बढ़ती है, और एक जो जिस फैमिली में अगर वो जॉइंट फैमिली में खातून रह रही है तो आसपास उसके जितने अफराद हैं उनकी जिम्मेदारी भी बढ़ती है। देखो, शौहर पर तो ये फ़र्ज़ है कि अपनी बीवी के सुकून और आराम का जितना वो सामान फराहम कर सकता है उसको कर लेना चाहिए। इसके अलावा उसके खाने पीने का ख़ास इंतज़ाम रखना चाहिए ताकि जो है वो बच्चा जो है वो सेहतमंद हो। इसके अलावा डॉक्टर के पास ले जाना है, टाइम पे जो है वो चेकअप करवाना है, ये सारी चीज़ें। जो फैमिली है उनको भी ये एहसास होना चाहिए कि ये जो खातून है अब ये इस घर में एक अकेली फ़र्द नहीं है, बल्कि इसके पेट में जो है एक बच्चा पल रहा है, आइंदा मुस्तकबिल का एक मेमार जो है वो पल रहा है। तो उनको भी चाहिए कि लड़ाई झगड़े से जो है वो परहेज़ करें और उसके आराम और सुकून का बहुत जो है ख़ास ख्याल रखें। ये तो हो गया जिस्मानी लिहाज से, रूहानी लिहाज से भी चाहिए कि जिस दौरान खातून हमल से हो तो कहते हैं कि कुरान की ज़्यादा जो है
बहुत
वो तिलावत करें, इसके अलावा इस्लामी अहकाम
खास
का
ख्याल
ख़ास
रखें।
ख्याल रखें। खाने पीने में हलाल खाने का जो है बहुत ज़्यादा ताकीद की गई है, क्योंकि जब नुतफ़ा ठहरने के बाद अगर खातून के पेट में हराम खाना जाता है तो वो डायरेक्ट जो है वो बच्चे पे असरंदाज होता है। और जो है हलाल नुतफ़े का तो इमाम हुसैन अलैहिस्सलाम की भी वही मशहूर बात है जो कूफियों से उन्होंने कहा था कि आप लोग जो है आपके पेट में हराम लुकमा है तो इसलिए आप पे हक बात जो है वो असर नहीं
सही
करती।
है,
तो ये इसलिए है कि अगर जो है खातून इन चीज़ों का ख्याल रखेगी तो बच्चे पे अच्छे असरात मरतब होंगे, और एक सालिम और जो है अच्छा बच्चा अख्लाकी लिहाज से भी और जिस्मानी लिहाज से भी आइंदा मुआशरे को मिलेगा। और इस दौरान उसके जितने भी हालात है उसका डायरेक्ट असर जो है वो बच्चे पे होता है।
बिल्कुल
हत्ता जो वो कुरान पढ़ती है या कुरान सुनती है तो वो डायरेक्ट जो है वो बच्चा सुन लेता है उसको।
बिल्कुल ऐसे ही।
अब तो कहते हैं कि हत्ता जब दिल की धड़कन शुरू हो जाती है बच्चे की, यानी 2 महीने के बाद से वो सारा कुछ जो है समझने लगता है।
बिल्कुल
हत्ता
ऐसे ही,
कहते हैं जो ज़बान वो लोग बोलते हैं उसके कान जो है उसके साथ आशना होते हैं,
बिल्कुल ऐसे
या
ही।
अगर वो कोई मौसीकी सुनती है तो वो भी बच्चे के जहन में ये सारी चीज़ें जो है वो बैठ
बैठ
जाती हैं।
जाती हैं।
तो इन तमाम चीज़ों को मद्देनज़र रखते हुए इस्लाम में इस मरहले पर बहुत ज़्यादा ताकीद की गई है। उसके बाद अगला मरहला जो आता है वो बच्चे के पैदा होने का मरहला है। पैदा होने में जो पहला हक बच्चे का बनता है वो ये है कि उसका हसब और नसब मालूम हो कि ये बच्चा जो है किसका है, यानी उसका जो है बाप का नाम जो है उसका मुशख्खस हो। इसीलिए इस्लाम ने तलाक याफ्ता खातून के लिए या जो है जिनका शौहर मरा हो,
बेवा जो होती है
बेवा जो होते हैं उनके लिए ख़ास अहकाम रखे हैं। उनमें एक इद्दत का हुक्म है कि वो 4 महीने तकरीबन जो है इद्दत रखे, या अगर बच्चा पेट में है तो उसके पैदा होने तक जो है वो सब्र करे, ताकि जो बच्चा दुनिया में आता है उसका हक यह है कि उसका हसब और नसब जो है वो मालूम हो और उसको जो है शर्मिंदा उठाना पड़े कि उसका जो है वो बाप कौन है। और जैसे अब बहुत से मुआशरों में ये मसाइल हम देखते
जी
हैं,
बिल्कुल ऐसे
ख़ासकर
ही।
मॉडर्न मुआशरों में। बच्चे के पैदा होने के बाद कुछ मुस्तहबात हैं जो बच्चे का हक बनते हैं, उनमें ये है कि बच्चे को पहली गुट्टी दी जाती है। मुस्तहब ये है कि वो तुराब खा के शफा से जो है इमाम हुसैन का जो करबला की जो मिट्टी है वो बच्चे के मुंह में दी जाए, उसको उसकी गुट्टी दी जाए, या शहद का पानी हो या खुरमा हो या आबिबारान हो, मुख्तलिफ़ चीज़ों का जो है वो जिक्र किया गया है अहादीस में। इसके अलावा जो है बच्चे के दाएं हाथ में अजान कही जाती है और बाएं हाथ में इकामत, ताकि बच्चा ये यानी यही इब्तिदाई से उसको ये बताया जाता है कि तुम जो है वो एक मुसलमान हो
मुसलमान हो
और मुसलमान घराने में پیدا ہوئے ہو. رسول خدا فرماتے ہیں کہ کل مولود یولد علی فطرت الاسلام, سارے مولود بچے جو ہے وہ اسلام کی فطرت پہ پیدا ہوتے ہیں, یہ ان کے والدین ہیں جو اس کو پھر یہودی یا نصرانی یا مجوسی بناتے ہیں.
اچھا, سوال آیا تھا والدین کے حقوق کے حوالے سے کہ بعض لوگوں نے اولڈ ایج ہومز میں کر دیتے ہیں اور وہاں پر چھوڑ آتے ہیں, اور یہ کہ مذہبی ہونے کا دعویٰ بھی کرتے ہیں ساتھ ساتھ. اس حوالے سے انشاءاللہ ہم لوگ آئندہ پروگرام میں گفتگو کریں گے, کیونکہ ابھی ہم بچوں کے حقوق کے حوالے سے گفتگو کر رہے ہیں اور یہ خود ایک اہم موضوع ہے اور بہت وسیع موضوع ہے, اس کو کہیں تک پہنچانا ضرور ہے. چلتے ہیں رباب منصوری کی طرف. جی
بہت شکریہ حسن بھائی آپ کا. ڈاکٹر عبدالرحیم درانی صاحب یہاں تشریف رکھتے ہیں. ڈاکٹر صاحب, آپ نے یہاں پر بنیادی چیزوں کے حوالے سے بتا دیا اور جس کی طرف ہمارا دین اسلام بھی اشارہ کرتا ہے. ایک بہت بڑا جو ہمارے معاشرے میں دیکھتے ہوں ایک مسئلہ ہے کہ اگر بیٹی کی پیدائش ہو جائے تو منہ لٹک جاتے ہیں بہت سے افراد کے. اب میں معافی کے ساتھ یہ بات کہنا چاہتی ہوں, افسوس کے ساتھ کہنا چاہتی ہوں, جب بیٹے کی پیدائش ہو تو مسکراہٹ چہرے پہ اور کافی تربیت میں بچوں کے فرق رکھا جاتا ہے. آیا ہمارا دین اسلام اس حوالے سے ہمیں اجازت دیتا ہے یا نہیں؟
نہیں, یہ تو خیر بہت اہم سوال ہے اور اس کا جواب بھی بہت واضح ہے, کیونکہ اسلام جو نازل ہوا ہے تو ایسے ہی تفریقات کو مٹانے کے لیے نازل ہوا ہے, اور قرآن میں یہ آیتیں آئی ہیں کہ کافروں کے بعد مشرکوں کے لیے جب کوئی خبر لائی جاتی تھی یا ان سے کہا جاتا تھا کہ تمہارے ہاں بیٹی پیدا ہوئی ہے تو ان کے جو ہے چہرے سرخ ہو جاتے تھے اور کالے ہو جائے, ان کے چہرے کا رنگ جو ہے وہ بدل جاتا تھا. تو اسلام نے اس چیز کی مذمت کی ہے اور پھر کہا ہے کہ اسلام میں جو ہے بیٹا اور بیٹی دونوں جو ہے برابر ہے. اگر بیٹے کو نعمت کہا گیا ہے تو بیٹی کو جو ہے وہ ہدیہ کہا گیا ہے, تحفہ کہا گیا ہے, اور تحفے کا جو اہمیت ہوتی ہے اور اس کی جو حیثیت ہے وہ نعمت سے زیادہ ہے, کیونکہ نعمت وہ چیز ہے جس کے بارے میں پوچھا جاتا ہے اور جس کا جو ہے وہ انسان پہ ذمہ داریاں پڑتی ہے, لیکن ہدیہ وہ ہے کہ جس کا جو ہے آپ کسی نے آپ کو دیا تو اس نے اپنے دل کو آپ سے دیا, وہ جو ہے آپ سے حساب نہیں کرے گا اس کا. تو اس لیے کہتے ہیں کہ اس لحاظ سے جو ہے وہ بیٹی جو ہے ایک ہدیہ ہے, اور ہم نے دیکھا ہے کہ بیٹیاں جو ہے واقعاً اپنا رزق اپنے ساتھ لاتی ہیں, اور میں نے ایسے ایسے گھرانوں کو دیکھا ہے کہ ان کے یہاں چار پانچ بیٹے جو ہے وہ پیدا ہوئے, لیکن یوں ہی ان کے گھر میں بیٹی آتی ہے تو ان کی پوری زندگی بدل جاتی ہے, اور جو معاشی لحاظ سے اقتصادی لحاظ سے. تو یہ جو ہے بیٹے کی وہ ہے برکتیں ہیں. پھر سیرت رسول خدا کو بھی ہم جب دیکھتے ہیں تو وہ جب باہر سے آتے تھے تو بی بی فاطمہ جب باہر سے آتی تھی تو ان کے احترام کے لیے کھڑے ہو جاتے تھے, اور یعنی ان کو اتنی جو ہے اپنے عمل سے انہوں نے دکھایا کہ اسلام میں جو ہے وہ بیٹی اور بیٹے کے درمیان کوئی فرق نہیں ہے, اور اسلام کے جتنے بھی احکام ہیں حتیٰ قرآن نے جتنی بھی خطاب کیے ہیں وہ مومنین اور مومنات کے نام سے ہیں, مسلمین اور مسلمات کے نام سے ہیں, اور یہ بھی بتایا گیا ہے کہ دونوں کے حق حقوق برابر ہے, دونوں اپنی جو ان کی کمائی ہے اس کے مالک بن سکتے ہیں اور ان کے مالک ہیں, اور حتیٰ خواتین کے جو لڑکیوں کے جو حقوق ہیں وہ اس سے بھی زیادہ ہیں. مثلا یہی عقیقہ ہی آپ میں اسی طرف آنے والا تھا اپنے بحث پہ. عقیقہ مثلا بچے کے پیدا ہونے کے بعد جو ہے ایک بچے کا ایک حق یہ ہے کہ اس کا عقیقہ دیا جائے. یہ عقیقہ جو ہے اس میں مرد اور عورت کا کوئی فرق نہیں ہے, بچے اور بچے, حتیٰ کہتے ہیں کہ اگر والدین نے نہیں دیا تو بچے جب خود بڑے ہوں تو وہ بھی دے سکتے ہیں, یعنی اس چیز کی اہمیت اتنی زیادہ ہے. اس کے علاوہ بال تراشنے کی بات ہے کہ بچہ پیدا ہو تو اس کے جو ہے آپ بال تراشے اور اس کے برابر جو ہے وہ سونا یا چاندی آپ صدقے میں دیں. تو یہ سارے وہ احکام ہیں جو اس میں لڑکے اور لڑکی کے درمیان جو ہے کوئی فرق نہیں ہے. مثلا اس کے بعد کا جو مرحلہ ہے وہ اچھے نام رکھنے کا ہے. اسلام میں تاکید کی گئی ہے کہ جب آپ کے گھر بچہ پیدا ہوتا ہے تو آپ اس کا اچھا نام رکھیں, اچھا نام انتخاب کریں. لڑکیوں کے لیے جو ہے جو ہماری اسلامی شخصیات ہے, بی بی فاطمہ ہے, حضرت خدیجہ یا جتنی بھی جو ہے وہ مانی ہوئی شخصیات ہیں, ان کا نام آپ رکھ سکتے ہیں. لڑکوں کے لیے مستحب ہے کہ پیغمبروں کے یا اولیاء اللہ کے, ائمہ کے, ان کے نام رکھے جائے, اور وہ نام جن کا ایک حصہ جو ہے اللہ کی کسی صفت کا نام ہو, مثلا عبد الرحمن, عبد الرحیم, یا اس طرح کے جو عبدل سے شروع ہوتے ہیں. یا مثلا بعض جگہوں میں تاکید کی گئی ہے کہ ایسا نام نہ رکھا جائے جس سے بچے کی اس پہ وہ ہو جائے، یعنی کیونکہ نام ایک ایسی چیز ہے کہ وہ ہمیشہ کے لیے انسان کے ساتھ جڑا رہتا ہے،
بالکل ایسا ہی ہے.
اور اگر نام صحیح نہیں ہو تو آئندہ کی زندگی میں بچے کے زندگی پہ اس پہ برے اثرات پڑتے ہیں. تو آپ کہیں تو اس کو
انشاءاللہ
آگے بڑھائیں گے.
بالکل ایسا ہی ہے. اور نام کے ساتھ ساتھ یہ بھی کہ اپنے بچوں کے جو ہم ٹیڑھے میڑھے نام جن کو بلا لیتے ہیں کبھی کبھار، اب بہت سے لوگوں میں آتے ہیں، میں نے اپنی آنکھوں سے دیکھا ہے، میرے خیال سے یہ بھی طریقہ صحیح نہیں ہے. اور جو اصلی اور خوبصورت نام رکھا گیا اسی نام کے ساتھ پکارا جائے. گفتگو کا آخری حصہ اور تقریباً 3 منٹ کا وقت ہوگا، تو میں چاہوں گی آج کہیں پہنچا دے اپنی گفتگو.
جی جی بالکل. نام کے حوالے سے ہم نے بات کی کہ اس کے بچے کے آئندہ کی زندگی پہ اثرات ہوتے ہیں. نام اچھا ہو تو اسے اچھا لگتا ہے، شخصیت کا احساس کرتا ہے، پھر نام کے جو معنی ہیں وہ بھی اس کی شخصیت پہ اثر انداز ہوتے ہیں. تو نام جو ہے بہت اہم ہے بچے کی زندگی میں. اگر ہم اس بحث کو جمع کرنا چاہیں، نتیجہ نکالنا چاہیں، تو میں یہ کہوں گا کہ ولادت کے بعد جو ہے امام علی علیہ السلام نے بچے کی تربیت کے 3 مرحلے رکھے ہیں. وہ فرماتے ہیں کہ بچہ ابتدائی 3 سال میں بادشاہ ہوتا ہے، یعنی وہ جو بھی کہتا ہے والدین کو مان لینا چاہیے، اور جو ہے وہ یعنی کہ ایک طرح سے مملکت کا بادشاہ ہوتا ہے. دوسرے جو 7 سال ہے اس میں بچہ جو ہے غلام ہوتا ہے. غلام کا مطلب یہ ہے کہ 7 سال سے اس کی تربیت کا مرحلہ شروع ہو جاتا ہے، عملی تربیت کا. مثلا 7 سال کا ہو تو اسے آپ جو ہے نماز، اعتقادات، آداب، اخلاق، یہ ساری چیزیں سکھانا شروع کر دیں، اور جو جو عمر بڑھتی جائے اس پہ تھوڑی سختی بھی رکھیں کہ وہ ان چیزوں کا خیال رکھیں. اگلے 7 سال یعنی 14 سال کے بعد جو مرحلہ ہے وہ بچوں کی اس کا مرحلہ ہے وزیر اعظمی کا. وہ کہتے ہیں کہ بچہ اس عمر میں جو ہے وزیر ہے. وزیر کا مطلب یہ ہے کہ وہ مشاور بن جاتا ہے، یعنی والدین کو چاہیے کہ ہر کام میں تو نہیں، یعنی جو ان بچوں کی صلاح میں ہیں ان سے جو ہے وہ مشورہ کریں، اور جو ہے اس طرح سے بچے میں خود اعتمادی بڑھے گی، اور دنیا کے امور میں مثلا لڑکی ہو تو اسے گھر کی چیزیں سکھائی جائیں، اور اس سے مثلا کھانا پینا، کڑھائی، سلائی یا دوسری چیزیں، اور لڑکا ہو تو باپ اگر باہر جاتا ہو تو اس کو اپنے ساتھ لے جائے، اس کو بازار جو ہے لے کے جائے، سودا خریدنا کیسا ہوتا ہے، یہ ساری چیزیں اس کو آہستہ آہستہ سکھائے، اور گھر کے جو امور ہیں ان میں جو ہے اس کے ساتھ مشورہ کیا جائے. اور یہ ہمارے پیغمبروں کا شیوا رہا ہے. حضرت ابراہیم علیہ السلام کی زندگی ہے، ہم دیکھتے ہیں کہ وہ جب خواب دیکھتے ہیں تو اپنے بیٹے سے کہتے ہیں کہ میں نے خواب میں دیکھا کہ میں آپ کو ذبح کر رہا ہوں، تو آپ کا کیا خیال ہے؟ مشورہ کرتے ہیں تو پھر بچہ جو ہے وہ جواب دیتا ہے. یا حضرت سلیمان علیہ السلام کے لیے ہے کہ ان سے جو ہے وہ کیسے مشورے کیے گئے. حضرت یوسف علیہ السلام یا ان کے والد یعقوب علیہ السلام کے درمیان جو باتیں ہیں، جو ارتباطات ہیں، وہ یہ سب چیزیں ہمیں بتاتے ہیں کہ اس مرحلے میں والدین اور بچوں کے درمیان جو رابطہ ہوتا ہے وہ کس طرح ہونا چاہیے.
بالکل ایسا ہی ہے. بہت شکریہ، اور بہت ہی نہایت اہم مثالوں کے ساتھ اپنی گفتگو کو آپ نے اختتام پر پہنچایا. ڈاکٹر عبدالرحیم دورانی صاحب، آپ کا تہ دل سے شکریہ ادا کرتی ہوں. ہمیشہ کی طرح بہت ہی زبردست گفتگو رہی.